यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म नवराज लम्साल। शुरूमा मुख्य समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा कोरोना संक्रमणको उपचारमा खटिएका चिकित्सक र स्वास्थ्य कर्मीको प्रशंसा। कोरोना संक्रमित काठमाण्डुकी एक महिला उपचारपछि निको भई आज घर फर्किएको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। उदयपुरको मस्जिदमा भेटेका 12 जना कोरोना संक्रमितको विराटनगरमा उपचार शुरू। राजधानी लगायतका विभिन्न शहरमा समस्या भएपछि पैदलै घर फर्किरहेका नागरिकलाई गाउँ पुग्ने प्रबन्ध मिलाउन सरकारसँग नेपाली कांग्रेसको आग्रह। हावाहुरी र असिना पानीका कारण मध्य तराईका विभिन्न जिल्लामा करोड़ौंको क्षति। देशका विभिन्न स्थानमा आगामी 3 दिन चट्याङ हावाहुरी र असिनासहितको वर्षा हुने भन्दै सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको सुझाव। भारतको मुम्बई स्थित जलसेनाको टुकड़ीमा 21 जना सैनिकलाई कोरोना संक्रमण पुष्टि। र कोरोना भाइरसको संक्रमणका कारण जापानको चिकित्सा प्रणाली धराशायी हुन सक्ने चिकित्सा क्षेत्र सम्बद्धहरूको चेतावनी। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको उपचारमा खटिएका चिकित्सकहरूको प्रशंसा गर्नुभएको छ। कोरोनाबाट संक्रमित काठमाण्डुकी युवती उपचारपछि निको भएर घर फर्किएको सन्दर्भमा संलग्न चिकित्सक टोलीलाई बधाई दिनुभएको हो। प्रधानमन्त्री ओलीले आज ट्वीट गर्नुहुँदै कोरोना भाइरसबाट पूर्ण रूपमा स्वस्थ भई घर फर्किएकी ती युवतीको आरोग्यको कामनासहित उपचारमा संलग्न चिकित्सक स्वास्थ्यकर्मी तथा सम्बद्ध सबैलाई बधाई तथा धन्यवाद दिनुभएको हो। चैत्र 10 गते कोरोना संक्रमण पोजिटिभ देखिएपछि टेकुको शुक्रराज ट्रफिकल तथा सौरा रोग अस्पतालमा भर्ना गरी उपचार शुरू गरिएकोमा आज पूर्ण निको भएर उहाँ घर फर्कनु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आजको रिपोर्ट नेगेटिभ आएकोले उहाँलाई डिस्चार्ज गरिएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो।
हिजो कोरोनाको थप 14 जनाको पुष्टि भएको छ। उदयपुरमा 12 जना र चितवनमा 2 जना। यो 14 जना सबैको केस इन्भेस्टिगेशन र कन्ट्याक्ट ट्रेसिङको काम अगाडि बढ़िसकेको छ। त्यसको लागि टीमहरूले कार्य गर्दैछन्। टेकुमा उपचारको क्रममा रहनुभएका 2 जना संक्रमित मध्ये 1 जनाको परीक्षण नेगेटिभ आए पश्चात अस्पतालबाट आज डिस्चार्ज गरिएको छ।
27 दिनको उपचार पश्चात पूर्ण स्वस्थ भई काठमाण्डुकी 19 वर्षीय युवती आज घर फर्कनु भएको हो। उहाँभन्दा अगाडि 1 जना पूर्ण स्वस्थ भई उपचार पश्चात घर फर्किसक्नु भएको थियो। यसैबीच कोरोना संक्रमणको उपचारबाट निको भई घर फर्कनु भएकी ती युवतीले उपचारमा संलग्न स्वास्थ्य कर्मीहरूमा धन्यवाद ज्ञापन गर्नुभएको छ। आफू संक्रमणबाट निको भएको भन्दै उहाँले आफू समयमै आइसोलेसनमा बसेकाले कोरोनाको संक्रमण फैलन नपाएको बताउनुभयो। उहाँले आशंका भएमा आइसोलेसनमा बसिदिन आग्रह पनि गर्नुभयो।
फ्रम पब्लिक साइड चाहिँ नि सेल्फ आइसोलेसन एकदमै इम्पोर्टेन्ट हो भन्ने कुरा मेरै केसबाट पनि सिक्यो होइन। म पनि सेल्फ आइसोलेसन स्ट्रिक्टली बसेको भएर मेरो परिवार पनि नेगेटिभ आउनु हो बसेको थिएन कि मेरो परिवारबाट फैलिन्थ्यो आफहरूबाट धेरै मान्छेहरूलाई पनि फैलिन सक्थ्यो। सेल्फ आइसोलेसन एकदमै इम्पोर्टेन्ट हो। यदि तपाईँहरू बाहिरबाट आउनुभएको हो भनेदेखि प्लिज टेस्टिङको सुविधा दिनुभएको छ। अहिले सरकारले टेस्टिङ पनि गरिदिनु होला।
चैत्र 4 गते फ्रान्सबाट कतारको दुहा हुँदै उहाँ काठमाडौँ आउनुभएको थियो। उता धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा उपचाररत बागलुङकी 65 वर्षीय महिलाको शनिबार 4थो पटक गरिएको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएको छ। यससँगै उहाँलाई निको भएको अस्पतालले जनाएको छ। लगातार 2 पटक रिपोर्ट नेगेटिभ आएपछि कोरोना संक्रमण सकिएको र निको भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सूरज गुरौले जानकारी दिनुभयो। उहाँले यसअघि गत बिहिबार गरिएको 3रो पटकको स्वाब परीक्षणको रिपोर्ट पनि नेगेटिभ देखिएको थियो। चैत्र 4 गते बेल्जियमबाट कतारको दोहा ट्रान्जिट भएर नेपाल आउनुभएकी उहाँलाई चैत्र 20 गते कोरोना संक्रमण रहेको पुष्टि भएको थियो। उहाँलाई आजै अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरिएको प्रमुख गुरौले जानकारी दिनुभयो। उदयपुरमा भेटिएका कोरोना संक्रमित 12 जनालाई विराटनगरस्थित कोरोना विशेष अस्पतालमा पुर्याएर उपचार शुरू गरिएको छ। गैराती एम्बुलेन्सबाट ल्याएका उनीहरूलाई अस्पतालको आइसोलेसनमा राखेर चिकित्सकहरूले उपचार शुरू गरेको प्रदेश नम्बर 1 सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख सुरेश मेहताले बताउनुभयो। सबैको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको उहाँको भनाइ छ। उनीहरूसँगै मस्जिदमा बस्दै आएका शंकास्पद 4 जनालाई भने मोरङको टाँडीस्थित क्वारेन्टाइनमा राखिएको छ। कोशी अस्पतालले हेर्ने गरी प्रदेश सरकारले नेशनल ट्रेनिङ पुरानो भवनलाई व्यवस्थित गरेर कोरोना विशेष अस्पताल बनाएको हो। अस्पतालमा 85 वटा आइसोलेसन बेडहरू रहेका छन्। चितवनमा 2 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै उनीहरूको सम्पर्कमा रहेकाहरूको ट्रेसिङ शुरू गरिएको छ। 63 वर्षीय महिला र उनका 27 वर्षीय छोरामा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूको कन्ट्याक्ट ट्रेसिङ शुरू गरिएको प्रमुख जिल्लाधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। उनीहरू गएको चैत्र 3 गते कतार एयरवेज मार्फत बेलायतबाट नेपाल आएका दुई दिन काठमाडौँ बसेर चितवन गएका थिए। चितवनमा लकडाउनलाई थप कडाई गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका 77 जिल्लामा छिटो विधिबाट कोरोना परीक्षण शुरू भएको जनाएको छ। द्रुत परीक्षणका क्रममा केही जिल्लाबाट पोजिटिभ नतिजा आएकोले पुनः पीसीआर प्रविधिबाट नमूना परीक्षण भइरहेको मन्त्रालयले प्रष्ट पारेको छ। परीक्षणको दायरा बढ़ाउने क्रममा हालसम्म देशभर कुल 27,471 जनाको नमूना परीक्षण गरिएकोमा 30 जनामा संक्रमण पुष्टि भएको छ। आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले 8,017 जनाको पीसीआर मेसिनबाट र छिटो विधिबाट 19,454 जनामा परीक्षण भएको जानकारी दिनुभयो। प्रवक्ता डाक्टर देवकोटाले पछिल्लो 24 घण्टामा 602 जनाको पीसीआर मेसिन र छिटो विधिबाट 2,899 जनाको परीक्षण भएको बताउनुभयो।
पीसीआर प्रविधिबाट गरिएका परीक्षणको हालसम्मको संख्या 8,017 पुगेको छ, जसमध्ये गत 24 घण्टामा 602 भएका छन्। त्यसै गरी आरडीटी ऱ्यापिड डायग्नोस्टिक टेस्टबाट गरिने परीक्षणको संख्या कुल 19,454 पुगेको छ, जसमा गत 24 घण्टामा 2,899 परीक्षण भएका छन्। यो ऱ्यापिड डायग्नोस्टिक किटको सबै जिल्लामा, नेपालका सबै 77 जिल्लामा यो परीक्षण शुरू भइसकेको छ र यसको संख्या 19,454 छ।
मन्त्रालयका अनुसार हाल देशभर 4,536 जना क्वारेन्टाइनमा रहेका र 117 जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ। मन्त्रालयले स्थापना गरेको मोबाइल एप्स र वेबसाइटमा आफ्ना लक्षणबारे जानकारी दिने मध्ये रेड जोनमा रहेका 254 जनाको ट्रेसिङ भइरहेको छ। हिजो कोरोना संक्रमण पुष्टि भएका 14 जनाको कन्ट्याक्ट ट्रेसिङका लागि टोली खटाइसकेको मन्त्रालयले जनाएको छ। प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाले लकडाउनका कारण घरमै बस्दा बालबालिका र किशोर किशोरीहरूमा मानसिक समस्या देखिन सक्ने भएकोले परिवारका सदस्य बीचमा सृजनात्मक र मनोरञ्जनात्मक गतिविधिमा ध्यान दिन आग्रह गर्नुभयो।
लकडाउनले गर्दा बालबालिका तथा किशोर किशोरीहरूले असहज अवस्था भोगिरहेको हुन सक्छ। केहीलाई मानसिक वा मनोसामाजिक समस्या पर्न सक्ने, सुत्न नसक्ने, डराउने आदि समस्याहरू आउन सक्छ। त्यसैले उहाँहरूको उपचारमा, उहाँहरूको हेरचाहमा विशेष ख्याल गर्नुपर्ने हुन्छ। उहाँहरूलाई सकेसम्म रमाइलो वातावरण सिर्जना गर्ने, घरभित्रै खेल्न सकिने खेलहरू खेल्ने, विभिन्न शारीरिक तथा बौद्धिक क्षमता वृद्धि गर्ने खालका क्रियाकलापहरूमा सहभागी गराउने, बालबालिकाहरूलाई टीभीमा धेरै डरलाग्दा कुराहरू हेर्न नदिने त्यस्ता दृश्य चित्रहरू बारम्बार हेरेमा उहाँहरूमा नकारात्मक असर पर्न सक्छ। घरायसी विभिन्न क्रियाकलापहरूमा सहभागी गराउन सक्नुहुन्छ। यसरी आफ्ना बालबालिका र किशोर किशोरीलाई यो लकडाउनको समयमा घरभित्र रहँदाखेरि सहज वातावरण र अघि मैले भनेका कुराहरूमा ख्याल गरिदिनु हुन अनुरोध गर्न चाहन्छु।
संक्रमित 28 जना मध्ये विराटनगरमा 12 जना, टेकुमा 1 जना, पाटनमा 2 जना, बागलुङमा 2 जना, धनगढ़ीमा 5 जना, वीरगंजमा 4 जना र भरतपुरमा 2 जनाको उपचार भइरहेको छ। 2 जना निको भएर घर फर्किएका र उपचाररत 28 जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाले उल्लेख गर्नुभयो। नेपाली कांग्रेसले राजधानी लगायतका शहरमा खान बस्न संकट भएपछि पैदल घर फर्किरहेका, अप्ठ्यारोमा परेका नागरिकलाई गाउँ पुग्ने प्रबन्ध अविलम्ब मिलाउन सरकारसँग आग्रह गरेको छ। कांग्रेस केन्द्रीय पदाधिकारीहरूको आज सभापति शेरबहादुर देउवा निवास बुढालीकण्ठमा बसेको बैठकले नागरिकलाई बीच बाटोमा पानी र खानाको व्यवस्था गरिरहेका स्थानीय तह र आफ्ना कार्यकर्ताको सराहना पनि गरेको छ। बैठकले प्रतिकूल स्थितिमा निश्चित अवधिको ब्याज मिनादेखि ब्याज घटाउनेसम्मको निर्णयमा पुग्न सरकार र सम्बन्धित तह समक्ष माग गरेको छ। बैठकले राहत वितरण कार्य न्यायोचित, पारदर्शी र व्यवस्थित बनाउन आग्रह गर्दै स्थानीय तहमा सर्वदलीय अनुगमनको व्यवस्था गर्न माग पनि गरेको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो।
पहिलो कुरा त अहिले चाहिँ नि यो घर जान भनेर पैदल राजमार्गमा हिँडेका यतासुकै चाहिँ नि अलपत्र परेका नागरिकहरूको बारेमा सरकार गम्भीर भएन, होइन, तिनको उपयुक्त व्यवस्था हुन सकेन, त्यसको लागि नेपाली काङ्ग्रेसले तिनीहरूलाई आफ्नो घर जान बाटोभरि चाहिँ दुःख पाएकाको हेरचाह हुनु पर्यो भनेर सरकारलाई पनि भनेको छ र चाहिँ स्थानीय तहका आफ्ना कार्यकर्तालाई पनि चाहिँ नि त्यस्ता अलपत्र परेका मानिसहरूको हेरचाह गर्न सकेको सहयोग गर्न भनेर भनेको छ। अर्को चाहिँ नि त्यो सरकारले राहत वितरण पनि सरकारका सत्ता पक्षबाट निर्वाचित स्थानीय प्रतिनिधिहरू तिनीहरूले ठाउँ ठाउँमा जतासुकै पक्षपात गरेको आफ्नो पार्टी र अर्को हेरेर वितरणमा पक्षपात गरेको कुरा चाहिँ आएको छ र यसलाई चाहिँ नियन्त्रण गर्न जरुरी छ पक्षपात रोक्नको लागि र पारदर्शी ढङ्गले राहत वितरण गराउनको लागि सबै तहहरूमा सर्वदलीय संयन्त्रले त्यसको चेक गर्नुपर्छ नियन्त्रण गर्नुपर्छ भन्ने एउटा प्रस्ताव राखेको छ त्यस्तै गरेर चाहिँ अहिले चाहिँ जति बाहिर बसेका छन् तिनीहरू नेपालीहरूलाई पनि त्यहाँ अब बस्न नसकिने अवस्थामा छन् अलपत्र छन् विदेशमा पनि उनीहरूको लागि पनि राज्यले हेर्नुपर्छ र उनीहरूलाई व्यवस्था गर्नुपर्छ भनेर पार्टीले चाहिँ निर्णय गरेको छ र अहिलेको सरकारले स्वास्थ्य सामग्रीहरूको चाहिँ जो खरिद गर्दा पनि जुन किसिमको अनियमितता भएको खबर आएको छ यसको भर्सना गरेको छ र क्वालिटीको स्वास्थ्य सामग्रीहरू पारदर्शी ढङ्गले ल्याउनको लागि सरकारलाई आग्रह गरेको छ र अत्यन्त विवेकपूर्ण ढङ्गले लकडाउनको प्रयोग गर्न पनि भनेको छ र यसलाई कतिपय कृषिका कामहरू कतिपय सानो व्यवसायहरूलाई नरोक्ने गरी व्यवहारिकतालाई पनि ध्यानमा राखेर लकडाउनको उपयोग गर्नको लागि पनि आग्रह गरेको छ।
बैठकले घुम्ती परीक्षण शिविर मार्फत परीक्षणको दायरा र गति बढाउन माग गरेको छ। बैठकले स्वास्थ्यकर्मी र सुरक्षाकर्मी बीच कहीँ पनि असमझदारी उत्पन्न हुन नदिन परिपक्व समन्वयको लागि सरकारको ध्यानाकर्षण पनि गराएको छ। कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको प्रदेश दुईका विभिन्न छवटा अस्पताललाई कोविड उपचार गर्ने गरी स्तरोन्नति गर्न लागि छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले महोत्तरीको जलेश्वर अस्पताल, पर्साको पोखरिया, सप्तरीको भारदह, धनुषाको डुमरिया, बाराको कलैया अस्पताल र जनकपुरको प्रादेशिक अस्पतालकै परिसरमा रहेको नर्सिङ कलेजमा कोविड अस्पताल बनाउन लागेको प्रदेश नम्बर दुईका सामाजिक विकास मन्त्री नवल किशोर शाहले जानकारी दिनुभयो। ती छवटै सरकारी अस्पताललाई स्तरोन्नति गरी 50-50 शैयाको कोविड उपचार हुने अस्पताल बनाउन लागेको प्रदेश नम्बर दुईको सामाजिक विकास मन्त्रालयले जनाएको छ। जनकपुर धाममा सर्वसाधारणलाई त्रसित बनाउने गरी नोटमा थुक लगाएर ठाउँ ठाउँमा फाल्ने दुईजना महिलालाई प्रहरीले आज पक्राउ गरेको छ। हिजो जनकपुर धामको महावीर चोक एरियामा नेपाली 10 रुपियाँको नोटमा थुक लगाएर बाटो तथा पसलका छेउछाउमा राख्न थालेपछि उक्त क्षेत्रका सर्वसाधारण त्रसित बनेका थिए। प्रहरीले सीसीटीभी मार्फत महिलाको फोटो सार्वजनिक गर्नका साथै आज जनकपुर धामको वडा नम्बर 7 जानकी नगरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। यसैबीच पक्राउ परेका दुवै महिला शीघ्र गतिको परीक्षण गर्दा कोरोना पोजिटिभ भेटिएको प्रदेश नम्बर दुईको स्वास्थ्य निर्देशनालयका उपनिर्देशक विजय कुमार झाले जानकारी दिनुभयो। ती दुवै महिलाको स्वाब पीसीआर परीक्षणका लागि काठमाडौँ पठाइएको उपनिर्देशक झाले जानकारी दिनुभयो। त्यसले उत्पन्न गरेको अवस्थाबारे अहिले जनकपुरमा उच्चस्तरीय बैठक भइरहेको हाम्रा संवाददाता अजय झाले जनाएका छन्। झण्डै एक महिनादेखि जारी लकडाउनको कारण आज पर्सा जिल्लामा वितरण गर्न लगिएको राहत सामग्री लुटिएको छ। पर्सागढी नगरपालिकाको वडा नम्बर 6 विपन्न वर्गका लागि बाँड्नका लागि लैजाँदै गरिएको राहत सामग्री बीच बाटोमै लुटिएको नगरपालिकाले जनाएको छ। 6 वडा पुग्नु अघि नै बाटोमै राहत सामग्री बोकेको सवारी साधन रोकेर केही व्यक्तिले राहत सामग्री लुटेर लगेको घटनास्थलमा सशस्त्र र नेपाल प्रहरी परिचालन गरी थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ। त्यसैगरी प्रहरीले दुर्व्यवहार गरेको भन्दै आज वीरगंजका औषधि पसलहरू बन्द भएको हाम्रा समाचारदाताहरूले जनाएका छन्। सुनसरीको हरिनगर गाउँपालिका धुस्की स्थित कबरत मस्जिदमा आश्रय लिएर बसेका 6 विदेशीलाई क्वारेन्टाइनमा राखिएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले मस्जिद खाली गर्नका लागि निर्देशन जारी गरेपछि मस्जिद क्वारेन्टाइनमा बस्दै आएका तीनलाई बीजी अस्पतालको क्वारेन्टाइनमा राखिएको नेपाल मुस्लिम संघ प्रदेश नम्बर 1 अध्यक्ष हाजी इसरायल मन्सुरीले बताउनुभयो। उनीहरूलाई आवश्यक परीक्षणका लागि त्यहाँ राखिएको जनाइएको छ। मस्जिदमा भारतका मुम्बई, पटना, इलाहाबाद लगायतका स्थानबाट आएका र 2 नेपाली समेत रहेका छन्। महोत्तरीमा 54 जनाको ऱ्यापिड डायग्नोस्टिक टेस्ट आरडीटी विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको छ। परीक्षण गरिएको सबै नतिजा रिपोर्ट नेगेटिभ आएको प्रदेश नम्बर 2 को सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर रामप्रसाद घिमिरेले जानकारी दिनुभयो। विभिन्न पालिकाहरूको क्वारेन्टाइनमा रहेका 54 जनाको आरडीटी विधिबाट परीक्षण गरिएको हो। सचिव घिमिरेले स्वास्थ्य कार्यालय महोत्तरीलाई 500 स्थान ऱ्यापिड डायग्नोस्टिक टेस्ट आरडीटी किट प्रदान गरिएको बताउनुभयो। स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नागेन्द्र प्रसाद चौधरीले आरडीटी किट प्राप्त भएको बताउनुहुँदै जिल्लाको 19 स्थानमा रहेको क्वारेन्टाइनमा पुगेर ऱ्यापिड डायग्नोस्टिक टेस्ट आरडीटी परीक्षण गरिने उहाँले बताउनुभयो। त्यस्तै महोत्तरीमा 19 स्थानमा रहेको क्वारेन्टाइनमा 42 जना रहेको र 858 जना होम क्वारेन्टाइनमा बसिरहेको पनि बताइएको छ। सप्तरीको राजविराजमा सञ्चालित तीनवटा सहित जिल्लाका 13 क्वारेन्टाइन पूर्णतया खाली भएका छन्। मुलुकभरि लकडाउनका कारण भारत र अन्य मुलुकबाट आउने क्रम रोकिएको र क्वारेन्टाइनमा 14 दिनको निगरानी अवधि पूरा गरी घर फर्किएकाले क्वारेन्टाइनहरू खाली भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ। राजविराज नगरपालिका 2 स्थित साईकृष्ण कलेज एण्ड हस्पिटलमा बाँकी रहेका 3 जना, वडा नम्बर 4 स्थित इस्लाम मियाको घरमा रहेका 8 जना र वडा नम्बर 9 मलेट स्थित मस्जिदबाट 23 जनालाई घर पठाइएपछि राजविराजको क्वारेन्टाइनहरू खाली भएका हुन्। यसै गरी कञ्चनरूप नगरपालिका 10 स्थित बदगामा स्वास्थ्य चौकी, वडा नम्बर 12 स्थित शंकर मावी, बोधे वर्षाई नगरपालिका 5 स्थित जीवनदीप अस्पताल, हनुमाननगर कंकालिनी 11 स्थित सामुदायिक भवन खाली भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताउनुभयो। यादवका अनुसार महादेवा गाउँपालिका 1 स्थित नरबहादुर थापा मावी, तिलाठी कोइलाठी गाउँपालिका स्थित वृद्धाश्रम, रूपनी गाउँपालिका 5 स्थित जनता आधारभूत मावी बसबिट्टी, विष्णुपुर गाउँपालिका 7 स्थित जनता मावी विष्णुपुर कट्टी र सप्तकोशी नगरपालिका वडा नम्बर 2 र 10 सञ्चालित क्वारेन्टाइन खाली भएका छन्। कोविड 19 रोकथाम गर्ने उद्देश्यका साथ बनाइएको क्वारेन्टाइनहरूमा 14 दिनको अवधि पूरा गरेसँगै क्वारेन्टाइनहरू खाली भएका हुन्। काठमाडौँ उपत्यकामा आज लकडाउन उल्लंघन गर्ने 1841 जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिएका मध्ये 473 रहेका छन्। 244 दुई पाङ्रे र 16 चार पाङ्रे गरी 260 सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ। काठमाडौँबाट सबैभन्दा बढ़ी 1414 जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। लकडाउनको आदेश उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई 3 घण्टा कोरोनाको बारेमा शिक्षा दिएर छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो। सरकारले कोरोनाको कारण वैदेशिक रोजगारीमा परेको असरले नेपालको अर्थतन्त्रमा परेको प्रभावबारे अध्ययन गर्न गठित समितिले काम शुरू गरेको छ। कोरोना रोकथाम उच्चस्तरीय समितिको निर्णय अनुसार राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर रामकुमार फुयालको संयोजकत्वमा विभिन्न मन्त्रालयका प्रतिनिधि रहेको उच्चस्तरीय सदस्यीय समिति गठन भएको थियो। समितिलाई वैदेशिक रोजगारीमा परेको प्रत्यक्ष असरले मुलुकको अर्थतन्त्रमा परेको प्रभावको सम्बन्धमा अध्ययन गरी सुधारका लागि राय सुझाव सहितको प्रतिवेदन पेश गर्न कार्यादेश दिएको छ। समितिको पहिलो बैठक शुक्रबार बसेर अध्ययनको खाका तयार पारेको छ। समितिले वैदेशिक रोजगारीको अवस्था, गन्तव्य मुलुकमा रोजगारीको विगतको अवस्था र अहिलेको अवस्था तथा देशको अर्थतन्त्रमा रेमिट्यान्सले कुन कुन क्षेत्रमा असर परेको छ भन्ने समग्र पक्षको अध्ययन गरिने समिति संयोजक एवं योजना आयोगका श्रम र समग्र अर्थतन्त्र हेर्ने सदस्य डाक्टर फुयालले बताउनुभयो। समितिले रेमिट्यान्समा के कति आश्रित छन्, उनीहरू उत्पादनमूलक क्षेत्रमा लाग्न सक्ने अवस्था कस्तो छ भन्ने लगायतका विषयमा समितिले अध्ययन गर्ने पनि संयोजक फुयालले जानकारी दिनुभयो। समितिले यही वैशाख महिनाभित्रमा प्रतिवेदन तयार पार्ने गरी काम शुरू गरेको छ। गत आर्थिक वर्षको जेठ मसान्तसम्म अर्थात 11 महिनामा मुलुकमा 7 खर्ब 900 अर्ब रेमिटेन्स भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्याङ्क छ। रोजगार गन्तव्य सहज हुँदै गएको र दक्ष कामदारको संख्या समेत बढ़ेकोले मुलुकमा भित्रिने रेमिटेन्स वर्षेनी बढ़ेको थियो। राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा 17% रेमिटेन्स बढ़ेको थियो। गत आर्थिक वर्ष अमेरिकाबाट मात्रै 1 अर्ब 64 करोड़ डलर रेमिटेन्स नेपाल भित्रिएको थियो भने भारतबाट 81 करोड़ डलर रेमिटेन्स भित्रिएको थियो। देशको कुल गारहस्थी उत्पादन जीडीपीमा करिब 25% बराबरको रेमिटेन्सको योगदान हुने गरेको छ। दैनिक जालादारी गरी जीविकोपार्जन गर्दै आएका सर्वसाधारण लकडाउनका कारण काम गर्न नपाएपछि अहिले हरियो तरकारी बेचेर आफ्नो दैनिक गुजारा गरिरहेका छन्। दैनिक श्रम गरी गुजारा टार्दै आएका मोरङका मजदूर अहिले तरकारी बिक्री गरेर छाक टार्न बाध्य भए पनि यसबाट उनीहरूलाई परिवार पाल्न केही सहज भएको छ भने उपभोक्ताले समेत आफ्नै घर अगाडि हरियो तथा स्वच्छ तरकारी सहज रूपमा पाउन थालेका छन्। विराटनगरबाट संवाददाता कुमुद अधिकारीको यो रिपोर्ट।
मोरङ कटरी तिनकी चन्दासा बिहानै ठेलामा हरियो तरकारी बोकेर अहिले विराटनगरका टोल तथा वडावडामा पुग्नुहुन्छ। हाट बजार लाग्न बन्द भएपछि पेसा परिवर्तन गरेर परिवारको जीविका चलाउन श्रीमानसँगै तरकारी बिक्री गर्न थालेको उहाँले बताउनुभयो।
भुकमरी लागेर बच्चाहरू त ठिकै भुकै बसे, सानो सानो नातिनीहरू छ भनेर अनि यो सब्जी बेचेर बच्चाहरूले पाल्दैछ। के बिक्री हुन्छ, सधैँ बिक्री हुँदैन नि। आज बिक्छ भने भोलि बिक्दैन, भोलि बिक्छ भने पर्सि बिक्दैन, कति कुहिएर जान्छ।
उहाँको 8 जनाको परिवार छ। घरमा बस्नुभन्दा 2 पैसा कमाउन यो पेसा अप्नाएको उहाँको श्रीमानको भनाइ छ।
छोराछोरीलाई भोक मार्नु हुँदैन, यस्तो संकट कालमा बेचेर 2 पैसा हुन्छ, अनि त्यो छोराछोरीलाई पेट पाल्नु पर्यो, नगरिकन छोराछोरीले कसरी पाल्ने।
उहाँ मात्र होइन, लकडाउनका कारण मजदूरी गर्न नपाएकाहरू पेसा परिवर्तन गर्दै तरकारी बिक्री गर्न थालेका छन्। उद्योग कल कारखानामा काम गर्नेदेखि घर बनाउने र घरमा रङ लगाउने मजदूर समेत अहिले तरकारी बिक्री गर्ने पेसामा आबद्ध छन्। लकडाउन अघि विराटनगर आठका युवराज राजवंशी घरको सेटरिङ गर्ने काम गर्नुहुन्थ्यो। काम रोकिएपछि तरकारी बिक्री पेसा नै परिवारको सहारा भएको उहाँको भनाइ छ। गाउँमा उत्पादित स्वच्छ तरकारी साइकल तथा ठेलामा बिहानै घर अगाडि आउन थालेपछि उपभोक्ताले समेत अहिले सहज रूपले हरियो साग सब्जी पाउन थालेका छन्।
राम्रो ताजा छ, सजिलो भएको छ नि, घर घरमा आउँछ यति धेरै। यो हरियो छ, ताजा छ, घर घरै ल्याउँछ, सबै तरकारी घर घरमै आउँछ।
लकडाउन पछि तरकारी मात्र होइन खाना पकाउने ग्यास तथा दैनिक उपभोग्य वस्तु समेत सहज रूपले उपभोक्ताहरूले पाइरहेका छन्। घर अगाडि सबै प्रकारका सामान सहज रूपले पाउन थालेपछि लकडाउन कार्यान्वयनमा समेत सहज भएको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 7 बजेको समाचार। अब विज्ञापन।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबु।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबु।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए वाइफाई होला नि, पासवर्ड माग्न।
हाँ त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि बाँकी समाचार। जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कञ्चनजंघा क्षेत्रको भ्रमणमा आएका 8 जना जापानी पर्यटक र सहयोगी गरी 35 जनालाई स्थलमार्ग मार्फत काठमाडौँ पठाएको छ। लकडाउनका कारण अड्किएका जापानी पर्यटक र उनीहरूको सहयोगी गरी 35 जनालाई काठमाडौँ पठाएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो। यसअघि 3 जनालाई सीताएयरको जहाज मार्फत र 2 जनालाई स्थलमार्ग मार्फत उद्धार गरी काठमाडौँ पठाइएको थियो। सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि घोषणा गरेको लकडाउन लम्बिँदै जाँदा दैनिक ज्याला गरेर बाँच्नेहरू समस्यामा परेका छन्। दैनिक गिट्टी कुटेर जीवन निर्वाह गर्दै आएका मजदूर साँझ बिहान हातमुख कसरी जोड्ने भन्ने चिन्तामा परेका छन्। सुर्खेत वरिपरिका क्षेत्रमा स्थानीय सरकारले राहत वितरण गरे पनि गिट्टी कुटेर दैनिक गुजारा गर्ने मजदूरहरू कुनै सहयोग नपाउँदा रोगभन्दा भोकले पिरौलिरहेको दुखेसो गर्छन्। सुर्खेतबाट संवाददाता आकाश तारा बएको यो रिपोर्ट।
लकडाउनका कारण गिट्टी कुट्न नपाउँदा अहिले दैनिक छाक टार्न नसकेर समस्यामा परेको स्थानीय मनरूपा थापा मगर बताउनुहुन्छ।
गेटदेखि काटेर बाहिर गयो भने पुलिसले लन्ठी लगाउँछ, यतै बाहिर काम गर्न जान पाइए होइन, बिहान दिनभर कमाएर बेलुका खाने मान्छे हामी त भोकभोकै भयौँ।
वीरेन्द्र नगर स्थित महिला प्रशिक्षण केन्द्रको अगाडि गिट्टी कुटेर जीविकोपार्जन गर्दै आइरहनु भएका विष्णुबहादुर दमाईको 7 जनाको परिवार छ। स्थानीय प्रशासनले लकडाउनको अवधिभर घर बाहिर ननिस्किन भनेपछि काम गर्न नपाउँदा रोगभन्दा पहिले भोगले नै मरिने डरले सताउन थालेको उहाँको भनाइ छ।
400-500 रुपियाँ कमाएर काट्दै अहिले त यो कोरोना भनेर हिँड्नुहोस्, त्यही पनि अब कहीँबाट गेटबाटै बाहिर निस्किन दिया छैन, यहाँ खाना नपाएरै मर्ने स्थिति भइसकेको छ।
लकडाउनका कारण ज्याला मजदूरी गरी खाने यहाँका अधिकांश विपन्न परिवारलाई बिहान बेलुका छाक कसरी टार्ने भन्ने चिन्ताले पिरोरिरहेको हुन्छ। लकडाउनले गिट्टी बेचेको पैसा समेत लिन नपाउँदा साँझ बिहान हातमुख जोड्न मुस्किल भइरहेको गिरिघाटकी हरिमाया नेपाली बताउँछ। पटक पटक लकडाउनको अवधि लम्बिएपछि दैनिक ज्यालादारी मजदूरी गरेर घर व्यवहार चलाउने वर्गलाई कोरोनाको त्रास भन्दा साँझ बिहानको हातमुख कसरी जोड्ने भन्ने पिरोले सताउन थालेको छ। रोगभन्दा पहिले भोगले सताएका यस्ता बस्तीमा सम्बन्धित पक्षको ध्यान पुग्न आवश्यक देखिन्छ। आकाश तारा बोयक, रेडियो नेपाल, सुर्खेत।
स्थानीय वायुको प्रभावका साथै पश्चिम वायुको प्रभावका कारण आगामी 3 दिनसम्म मौसमी बदली गराउनुका साथै देशका कतिपय भूभागमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आगामी 3 दिन पश्चिमी वायुको प्रभाव अझै सक्रिय देखिने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको हो। देशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित वर्षा हुन सक्ने देखिएकोले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ। रातको समयमा पनि देशको पूर्वी भूभागमा सामान्य बदली र मध्य तथा पश्चिम क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पूर्वी भेग तथा मध्य र पश्चिमी पहाड़ी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ। भोलि पनि पहाड़ी भूभागमा आंशिकदेखि सामान्य बदली रही तराईका भेगमा आंशिक बदली हुनेछ। त्यस्तै वैशाख 8 गते पनि पहाड़ी भूभागका केही स्थानमा साथै तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। गैराति आएको हावाहुरीसँगै असिना पानीका कारण बारा पर्सा रौतहटमा करोड़ौंको क्षति पुर्याएको छ। हावाहुरी र असिना पानीले अन्नबाली फलफूल खेती नष्ट हुनका साथै ग्रामीण क्षेत्रमा रहेका दर्जनौं घरहरूको छानो उडाउनुका साथै भत्काएर ठूलो क्षति पुर्याएको छ। हावाहुरी असिना पानीको कारण पर्साको गुलरिया लंगडी मिर्जापुर मुडली महुवन आसबारीमा तरकारी खेतीमा ठूलो क्षति पुर्याएको छ भने पर्साको बिरूवागुठी गादी रामबौरी भाठा महादेवपट्टी तर्फको उत्तरी क्षेत्रमा झण्डै एक दर्जन भन्दा बढ़ी स्थानीय बासिन्दाहरूको घरको छानो उडाइदिएको पीड़ितहरूले बताएका छन्। यसै गरी हावाहुरी र असिना पानीले बारामा दर्जनौं घर भत्काएको छ भने खेतमा लगाएको तरकारी मकै लगायतका बाली नष्ट भएको स्थानीय भोला अन्सारीले जानकारी दिनुभयो। त्यसै गरी रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर 8 सन्तपुरमा गैराति आएको असिना पानीले मकै तरकारी आँप फलफूल लगायतको बालीमा ठूलो क्षति पुर्याएको छ भने अधिकांश घरको छानो उडाउनुका साथै असिनाले छानाको र टायल फुटाउँदा ठूलो क्षति भएको रौतहटबाट युवराज खड्काले बताउनुभयो। त्यसै गरी रौतहटमा गैरातीको भारतीय सीमानासँगै जोड़िएको बोर्डर आउटपोस्ट बंगुलस्थित सशस्त्र प्रहरी बस्ने घर भत्किँदा एकजना हवलदार सहित चारजना प्रहरी घाइते भएका छन्। असिना पानी सहितको हावाहुरीले घर भत्किँदा सशस्त्र प्रहरी हवलदार जंगबहादुर दराई प्रहरी जवानहरू धीरेन्द्र शाह कलवार वीरेन्द्र शाह कानु र प्रथलाल श्रेष्ठ घाइते भएको सशस्त्र प्रहरी पोस्ट बकुलका इन्चार्ज प्रहरी निरीक्षक दीप नरसिंह राईले बताउनुभयो। घाइतेहरूको बकुल स्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ। कोरोना भाइरस महामारीका कारण जापानको चिकित्सा प्रणाली धराशायी हुन सक्ने भन्दै जापानका चिकित्सकहरूले चेतावनी दिएका छन्। कोरोना भाइरस संक्रमित बिरामीका कारण अस्पतालमा थप बोझ थपिएको र जटिल स्वास्थ्य समस्या भएका बिरामीले आकस्मिक कक्षमा उपचार नपाउने व्यवस्था आउन सक्ने भन्दै उनीहरूले त्यस्तो चेतावनी दिएका हुन्। जापानका चिकित्सकहरूले कोरोना संक्रमितको उपचारका लागि व्यक्तिगत सुरक्षा उपकरण पीपीईको अभाव रहेको भन्दै कोरोना भाइरस विरूद्ध लड्न जापान तयार भई नसकेको गुनासो पनि गरेका छन्। कोरोना भाइरसका कारण जापानमा अहिले देशव्यापी संकटकालको घोषणा गरिएको छ। हालसम्म जापानमा 10,000 भन्दा बढ़ी कोरोना संक्रमित भेटिएका छन् भने संक्रमणबाट 200 भन्दा बढ़ीले ज्यान गुमाइसकेका छन्। कोरोना भाइरस महामारीले देश संकटमा रहेको भन्दै बेलायतकी महारानी एलिजाबेथ द्वितीयले आफ्नो 94 जन्मोत्सव नमनाउने घोषणा गर्नुभएको छ। 68 वर्ष लामो शासनकालमा महारानी एलिजाबेथले पहिलो पटक आफ्नो जन्मदिनमा तोप सलामी रद्द गर्नुभएको बीबीसीले जनाएको छ। बेलायतमा हालसम्म 14,607 जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने झण्डै 1,10,000 संक्रमित छन्। भारतको रक्षा मन्त्रालयले मुम्बईको एक जलसेनाको आधार क्षेत्रमा 21 जलसेनालाई कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेको छ। त्यस क्षेत्रमा एक महिना अघि एकजना जलसेनामा कोरोना संक्रमण पुष्टि भएको थियो। दक्षिण कोरियाले झण्डै 2 महिनापछि आज एकै दिन सबभन्दा कम 18 कोरोना भाइरस संक्रमण भेटिएको जनाएको छ। दक्षिण कोरियामा कोरोना संक्रमण दर कम भएसँगै सामाजिक दूरीका नियम र आर्थिक क्रियाकलाप खुकुलो पार्ने सम्बन्धमा छलफल गरिरहेका छन्। दक्षिण कोरियामा हालसम्म 10,653 कोरोना संक्रमण देखिएको छ भने संक्रमणबाट 232 ज्यान गुमाएका छन्। संक्रमित मध्ये 7,937 निको भएर घर फर्किसकेका छन्। नाइजेरियाका राष्ट्रपति महम्मदु बुहारीका चीफ अफ स्टाफ अब्बाह क्यारीको कोरोना भाइरसका कारण मृत्यु भएको छ। क्यारी नाइजेरियाका तेस्रो शक्तिशाली व्यक्तिको रूपमा चुनिन्थे। नाइजेरियामा कोरोना भाइरस संक्रमितको संख्या 493 पुग्दा 17 ज्यान गुमाएका छन्। अमेरिका स्थित जोन्स हपकिन्स विश्वविद्यालयको पछिल्लो तथ्याङ्क अनुसार विश्वभर कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या 155,789 पुगेको छ भने संक्रमितको संख्या 22,61,000 नआएको छ। विश्वभर 577,000 मानिस उपचारपछि निको भई घर फर्किसकेका छन्। कोरोना भाइरसको केन्द्रबिन्दु बनेको अमेरिकामा 37,079 जनाले संक्रमणबाट ज्यान गुमाएका छन् भने संक्रमितको संख्या 7,08,000 नजिक पुगेको छ। इटालीमा 22,745 स्पेनमा 20,043 फ्रान्समा 18,703 कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्। हाल देशको पहाड़ी भूभागमा सामान्य बदली भई पश्चिम तथा मध्य भूभागका केही स्थानमा मेघ गर्जन चट्याङ असिना र हावाहुरीसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आगामी 24 पूर्वी भूभागमा सामान्य र मध्य तथा पश्चिम भूभागमा आंशिकदेखि सामान्य बदली भई पहाड़ी भूभागका केही तथा तराईका 1-2 स्थानमा मेघ गर्जन चट्याङ असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। गत 24 देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटा अधिकतम 26 डिग्री सेल्सियस न्यूनतम 15.6 डिग्री सेल्सियस वर्षा 3 मिलिमिटर काठमाडौँ अधिकतम 27.8 डिग्री सेल्सियस न्यूनतम 14 डिग्री सेल्सियस र वर्षा 4 मिलिमिटर, पोखरा अधिकतम 28 डिग्री सेल्सियस, न्यूनतम 16.9 डिग्री सेल्सियस र वर्षा 25 मिलिमिटर, वीरेन्द्रनगर अधिकतम 33.1 डिग्री सेल्सियस, न्यूनतम 18.6 डिग्री सेल्सियस र वर्षा फाटफुट, र दिपायल अधिकतम 34.1 डिग्री सेल्सियस, न्यूनतम 18 डिग्री सेल्सियस र वर्षा फाटफुट। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 7 बजेको समाचार। समाचारको अन्तमा मुख्य समाचार फेरि एकपटक। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा कोरोना संक्रमणको उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीको प्रशंसा। कोरोना संक्रमित काठमाडौँकी एक महिला उपचारपछि निको भई आज घर फर्किएको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। उदयपुरको मस्जिदमा भेटेका 12 कोरोना संक्रमितको विराटनगरमा उपचार शुरू। राजधानी लगायतका विभिन्न शहरमा समस्या भएपछि पैदलै घर फर्किरहेका नागरिकलाई गाउँ पुग्ने प्रबन्ध मिलाउन सरकारसँग नेपाली कांग्रेसको आग्रह। हावाहुरी र असिना पानीका कारण मध्य तराईका विभिन्न जिल्लामा करोड़ौंको क्षति। देशका विभिन्न स्थानमा आगामी 3 दिन चट्याङ हावाहुरी र असिना सहितको वर्षा हुने भन्दै सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको सुझाव। भारतको मुम्बई स्थित जलसेनाको टुकड़ीमा 21 सैनिकलाई कोरोना संक्रमण पुष्टि। र कोरोना भाइरसको संक्रमणका कारण जापानको चिकित्सा प्रणाली धराशयी हुन सक्ने चिकित्सा क्षेत्र सम्बद्धहरूको चेतावनी। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। अब समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा हुनेछ। सुन्दै गर्नुहोस् रेडियो नेपाल। नमस्कार।